यो रेडियो नेपाल हो। अब चुतरियालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। स्वास्थ्य बीमा लक्षित वर्गका सेवाग्राहीलाई अपेक्षित सुविधा सुनिश्चित गर्न र स्रोत व्यवस्थापनका लागि सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। जापानको चार दिने औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता। निर्वाचनलाई असर पार्न सक्ने भ्रामक सूचनाको नियन्त्रणका लागि आयोगले काम गरिरहेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीद्वारा जानकारी। र अमेरिकाले भारतीय सामानमा आयात शुल्क घटाउने सम्झौताको भारतद्वारा स्वागत।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गरौ, 1 GB डेटा फ्रीमा प्राप्त गरौ।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमाका सम्बन्धमा देखिएको समस्या स्रोत जुटाएर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज स्वास्थ्य बीमा बोर्डको वर्तमान अवस्था तथा भावी मार्गचित्र सम्बन्धी छलफलमा प्रधानमन्त्री कार्कीले एकद्वार प्रणाली लागू गरी लक्षित वर्गका सेवाग्राहीलाई अपेक्षित सुविधा सुनिश्चित गर्न प्रभावकारी नियमन र स्रोत व्यवस्थापनका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री कार्कीले स्वास्थ्य बीमा सुविधामा गरीब, असहाय र वृद्ध वृद्धालाई प्राथमिकता दिनुपर्ने र सुविधाको दुरूपयोग रोक्न नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो।
16 लाख मान्छे अपाङ्ग छन्, निमुखा छन्, वृद्ध छन् भने यिनलाई त हामीले गर्नै पर्छ, नगर्ने होइन। जसलाई दिने हो त्यसले पाओस् न। यसलाई अब यो नियमन गर्न जरुरी छ। कानून नियमहरू बनाएर ल्याएर एउटा एकद्वार प्रणालीबाट कानूनमा एउटा स्थापित गरौँ। कसैलाई व्यापार र कसैलाई अपार गरेर अनि पाउने मान्छेले चाहिँ केही नपाउने गरी चाहिँ त्यो गरेर हामीले यो छाडा उसमा चाहिँ राख्नु हुँदैन। त्यसलाई चाहिँ एउटा नियमपूर्वक चाहिँ हामीले दिनुपर्छ भन्ने मलाई लाग्दछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा शर्मा गौतमले स्वास्थ्य बीमा बोर्डले स्रोत सुनिश्चित नगरी नागरिकलाई असीमित सुविधा उपलब्ध गराउँदा राष्ट्रलाई थप आर्थिक भार परेको बताउनुभयो। कार्यक्रममा सहभागी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरूङ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर प्रकाश कुमार श्रेष्ठ र अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले स्वास्थ्य बीमाको दोहोरो लाभ लिने व्यवस्था रोक्नुपर्ने र नागरिकमा अनावश्यक अपेक्षा नबढ़ाई सेवा प्रवाहको वास्तविक क्षमता अनुसार काम गर्नुपर्नेमा जोड़ दिनुभयो। स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले आर्थिक वर्ष 2082/83 लागि 26 अर्ब 52 करोड़ भुक्तानी बाँकी रहेको जानकारी गराउनुभयो। कार्यकारी निर्देशक डाक्टर पौडेलले थप स्रोत जुटाउन तीनै तहका सरकारबाट अनुदान सुनिश्चित गरी भुक्तानी बढ़ाउन सुझाव दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनु भएको छ। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू र सुरक्षा निकायका प्रमुखहरूले स्वागत गर्नुभएको थियो। सो अवसरमा नेपाली सेनाले राष्ट्रपतिको सम्मानमा सलामी अर्पण गरेको थियो। जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नेपाल र जापान बीचको कूटनैतिक सम्बन्ध स्थापना भएको 70 औं वार्षिक उत्सवका अवसरमा जापानमा आयोजना भएको विशेष समारोहमा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो। नेपाल जापान बीच 1 सेप्टेम्बर 1956 कूटनैतिक सम्बन्ध स्थापना भएको थियो। उपराष्ट्रपति राम सहाय प्रसाद यादवले आसन्न निर्वाचन लोकतान्त्रिक अभ्यास अझै सुदृढ गर्ने महत्वपूर्ण अवसर भएको बताउनु भएको छ। काठमाडौँमा आज आदिवासी जनजाति आयोगको 5 औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै उहाँले निर्वाचन नागरिकको अधिकार अभिव्यक्त गर्ने माध्यम भएको बताउनुभयो। उहाँले निर्वाचनका माध्यमबाट सम्पूर्ण नेपालीहरूले आफ्नो मताधिकार प्रयोग गरी राज्यको नीतिगत दिशा तय गर्ने अवसर प्रदान गर्ने भएकाले सबै नागरिकले अवसर गुमाउन नहुनेमा जोड़ दिनुभयो। कार्यक्रममा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले कार्य प्रगति प्रस्तुत गर्दै अझै पनि नेपालमा आदिवासी जनजातिको राज्यको निकायमा पहुँच तथा सुविधा अत्यन्तै कमजोर रहेको बताउनुभयो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुन सक्ने दुरूपयोग रोक्न योजनाबद्ध काम भइरहेको बताउनु भएको छ। निर्वाचन आयोगले सामाजिक सञ्जाल टिकटकका प्रतिनिधिसँग आज गरेको समझदारी पत्र आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निर्वाचनका पक्षमा संघीयको वातावरण धमिलिन नदिन ऐतिहासिक सम्झौता भएको बताउनुभयो। टिकटकसँग सम्झौता गरेपछि यसका माध्यमबाट आचार संहिता उल्लंघन मिथ्या सूचना रोक्न सहयोग पुग्ने विश्वास गरिएको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताउनुभयो। कार्यक्रममा आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराई र टिकटकका तर्फबाट सामाजिक नीति र सरकारी सम्बन्ध प्रमुख फेरदोस अल मत्ताकिनले समझदारी पत्र आदान प्रदान गर्नुभएको थियो। समझदारीले निर्वाचनलाई असर पार्न सक्ने भ्रामक सूचना तथा हानिकारक सामग्रीको नियन्त्रणका लागि आयोगबाट भइरहेको प्रयासमा योगदान पुर्याउने विश्वास गरिएको आयोगले जनाएको छ। निर्वाचनबाट छानिने प्रतिनिधिले सम्बन्धित क्षेत्रको विकासमा जोड़ दिनुपर्ने अपेक्षा मतदाताहरूको हुने गर्दछ। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 4 का मतदाताहरू पनि विकासका साथै सामाजिक समस्याहरूको समाधान गर्न सक्ने नेतृत्व चुन्न फागुन 21 गते कुरिरहेका छन्। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकै जाँदा आम मतदाताहरूबीच चासो र अपेक्षाबारे चर्चा र बहसहरू हुन थालेका छन्। चिया पसलदेखि चोक पार्क र मन्दिरहरूमा जम्मा भएर मतदाताहरू आफूले चिनेर पठाउने प्रतिनिधिले गर्नुपर्ने कामहरूको फेरिस्तबारे चर्को बहस गरिरहेको सुन्न र देख्न पाइन्छ। काठमाडौँ महानगरपालिकाको वडा नम्बर 1, 7, 8 र 30 का साथै बुढानील कण्ठ नगरपालिकाको वडा नम्बर 1, 2, 8, 9, 10, 11, 12 र 13 अटाएको काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 4 का मतदाताहरू आफूले जिताएको उम्मेद्वारले बाटोघाटो मर्मत सम्हारदेखि सरसफाईसम्मका काम गरिदिउन् भन्नेमा छन्। काठमाडौँ क्षेत्र नम्बर 4 का ज्येष्ठ नागरिक मतदाता मैतीदेवी निवासी श्रीकृष्ण सिलवाल आफूले जिताएर पठाउने प्रतिनिधिले विकासका लागि आएको बजेट हिनामिना नगरी वृद्ध भत्ता समेत बढ़ाइदिए राम्रो हुने बताउनुहुन्छ।
आएको विकासहरू अब यता हिनामिना नबनाउने, राम्रोसँग काम गर्ने, बाटोघाटो पानी सुविधाहरू गरिदिनु पर्ने, जेठनाईलाई अब भत्ताहरू अलिक बढाइदिनु पर्छ।
विभिन्न अवसरहरूको खोजी गरेर देशैभरबाट राजधानी आएका मानिसहरू अधिकांश अहिले काठमाडौँका स्थायी बासिन्दा भएका छन्। उनीहरूका आवश्यकता र चाहना पनि फरक हुनु स्वाभाविक हो। सोही क्षेत्रका मतदाता ज्ञानेश्वर निवासी भुवन खत्री पेशाले इन्जिनियर हुनुहुन्छ। त्यसको अतिरिक्त उहाँ होटल व्यवसाय पनि सञ्चालन गर्नुहुन्छ। अबको नेतृत्वले आर्थिक समृद्धिमा ध्यान दिनुपर्ने विचार उहाँ व्यक्त गर्नुहुन्छ।
राम्रो मान्छे आउनु पर्यो, जनतालाई अलिकति समृद्ध बनाउन सक्यो भने विकास भने त आफै हुँदै जाने चिज नै हो। रोजगारी सिर्जना, कोही व्यापार व्यवसाय गरेर बसिरहेछ उनीहरूलाई प्रोटेक्सनको त केही त हुनु पर्यो नि, त्यो चिजमा चाहिँ अब काम गर्नुपर्ने देखिया छ।
यसअघिका 3 वटा निर्वाचनमा नेपाली कांग्रेसका नेता गगन कुमार थापाले जीत हासिल गरेको काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 4 मा यसपालि भने कांग्रेसका सचिन तिमलचिना, एमालेका डाक्टर राजन कुमार भट्टराई, रासोपाका पुकार बम र नेपाली कम्युनिष्ट पार्टीका इन्द्र कुमार भूषाल उम्मेद्वार हुनुहुन्छ। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुरेन्द्र राज भण्डारी, राष्ट्रिय जनमोर्चाका छवि बहादुर खनाल, नेपाल मजदूर किसान पार्टीका आशालाल श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टीका चेत बहादुर आले प्रतिस्पर्धामा हुनुहुन्छ भने अरू 9 जनाले स्वतन्त्र उम्मेद्वारी दिनुभएको छ। काठमाडौँ क्षेत्र नम्बर 4 निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल 76,141 जना मतदाता रहेका यस क्षेत्रमा यसपटकको निर्वाचनमा 28 जनाले मनोनयन दर्ता गराउनु भएको छ। त्यस्तै 33 वटा मतदान स्थलहरूमा जम्मा 88 मतदान केन्द्र तोकिएको छ। यस निर्वाचन क्षेत्रको मुख्य समस्या धोबी खोला हो। वर्षायाममा प्रत्येक वर्ष आसपासका बस्तीहरूमा क्षति पुर्याउने खोलामा हिउँदमा भने ढल बगेर वरिपरिको वातावरणलाई प्रदूषित पारिरहेको हुन्छ। पहिलोचोटि मतदान गर्न लाग्नुभएकी स्नेहा दाहाल चाहिँ धोबी खोला लगायतको प्रदूषण रोक्न र वातावरण जोगाउन अब चुनेर आउने प्रतिनिधिलाई सुझाव दिनुहुन्छ।
खोला नालाको वरिपरि मान्छेहरूले घर बनाएर चाहिँ जुन बनाउन नहुने हो. सो हाम्रो वातावरण स्वस्थ भयो भने हामी पनि स्वस्थ हुन्छौँ. वातावरणतर्फ त कसैले ध्यानै दिँदैन क्या, होइन. सबैलाई यही छ कि रोड बन्यो, बिल्डिङ बन्यो अनि हामी स्वस्थ छौँ, तर होइन. जो आए पनि अब चाहिँ पल्युसन र वातावरणलाई चाहिँ एकदमै ध्यानमा राख्नुपर्छ जस्तो लाग्छ.
मुलुकमा बेरोजगार युवाहरूको संख्या दिनदिनै बढ्दैछ. रोजगारी नपाएर युवाहरू खाँडी मुलुक धाउनु पर्ने अवस्थाको अन्त्य गर्ने गरी अब चुनिने व्यक्तिले काम गर्न सके मुख्य समस्या समाधान हुने अर्का युवा मतदाता सन्देश डाँकीको भनाइ छ.
हामी जस्ता युवाहरूको लागि बाहिर विदेशी नपरोस्, शिक्षाको लागि पनि कोटाहरू हुनु पर्यो.
विकास भनेको सड़क तथा ठूला भवनहरूको निर्माण मात्र होइन, शहरभित्रको वातावरण स्वच्छ राख्नेदेखि रोजगारीको अवसर सिर्जना गर्ने, सम्पदाहरूको उचित संरक्षण गर्ने, आर्थिक विकास लगायतका नीतिहरूको निर्माण गर्ने जस्ता कामहरूमा चुनिएका प्रतिनिधिले संसदमा आफूलाई कसरी प्रस्तुत गर्न सक्छ त्यसबाट नै प्रतिनिधित्वको सही मूल्याङ्कन हुने गर्दछ. यसोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ.
प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै मोरङ जिल्लामा पनि निर्वाचनको चहल पहल बढ़न थालेको छ. मतदाताहरू सक्षम, विकासप्रेमी र देशलाई निकास दिने खालको नेतृत्व चुन्न उत्साहित रहेको बताउँछन्। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट.
निर्वाचनका लागि उम्मेद्वारहरू प्रचार प्रसारको तयारीमा जुटेसँगै सक्षम, योग्य तथा विकास प्रेमी नेतृत्व चयन गर्ने विषयमा मतदाताहरूबीच गाउँ बस्ती, टोल तथा चोक चौराहरूमा चर्चा हुन थालेको छ. रतमाई नगरपालिका नौका अंशु लिम्बु कटवाल र तिलक बहादुर सुवेदी.
हामी धेरै उत्साहित छौँ, यो चुनाव हुनुपर्छ. देशलाई स्वच्छ नागरिक, राम्रो काम गर्ने मान्छेको एकदमै आवश्यकता छ. देशमा विकास गर्ने, देशलाई रोजगारको माध्यमबाट लाने, सुविधाहरू बनाउने, समस्याहरूमा साथ दिने, हामी त्यस्तोलाई.
जनताले त अब कसले राम्रो गर्छ त्यसलाई दिने हो.
चुनावी गतिविधि बढ्दै गएपछि आफूहरू पनि मतदान गर्ने दिन कहिले आउला भन्ने पर्खाइमा रहेको विराटनगर महानगरपालिका छका लक्ष्मी महतोको भनाइ छ.
चुनावको माहौल त अहिले राम्रै, चुनाव होस्, यसलाई विकास होस्, अरू के चाहियो जनतालाई? जनता त यहाँ खुसी छ.
मोरङको छवटा निर्वाचन क्षेत्रमा 303 मतदान स्थल र 888 मतदान केन्द्र निर्धारण गरिएको छ. प्रचार प्रसारको क्रममा उम्मेद्वारको सुरक्षादेखि निर्वाचन शान्ति पूर्ण एवं भइरहित वातावरणमा सम्पन्न गर्ने गरी सुरक्षा व्यवस्था मिलाइएको मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलको भनाइ छ.
इम्पोर्टेन्ट कुरा, आचार संहिता कुरा छ, हामी सबै त्यसलाई पालना गर्ने र त्यसलाई अनिवार्य पालना गराउँछौ. हिजो के भयो त्यसलाई सिकाइ सिक्ने हो र भोलिको लागि हामी प्रतिबद्ध छौँ. हामीले छवटा क्षेत्रमै सुरक्षाको जो मिलाएका छौँ, राजनीतिक कार्यले वा निर्वाचन कार्यले वा प्रशासनले मात्रै निर्वाचन गरेर मुख्य खेलाडी भनेर दल हुनुहुन्छ. दलको सक्रिय सहभागिता र सकारात्मक भूमिकाको अपेक्षा गर्छौँ हामीले.
एक महानगरपालिका सहित 17 स्थानीय तह रहेको मोरङ जिल्लामा 7,83,050 मतदाता रहेका छन्। फागुन 21 गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मोरङ जिल्लामा राजनीतिक दल तथा स्वतन्त्र सहित 110 जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहेका छन्। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर.
नेकपा एमाले निर्वाचन प्रचार प्रसारका गतिविधिमा सामाजिक सञ्जालको दुरूपयोग बढ़ेको भन्दै आपत्ति जनाएको छ. नेकपा एमाले विभिन्न दल, नेतृत्व तथा उम्मेद्वार विरूद्ध प्रविधिको दुरूपयोग गरी भ्रम सृजना गर्ने कार्य भइरहेको भन्दै यस्ता कदम चाल्ने कलाकार तथा जो कोही व्यक्तिलाई पनि कार्यवाहीको दायरामा ल्याउन माग गरेको छ. पार्टी प्रचार विभाग प्रमुख मीन बहादुर शाहीको हस्ताक्षरमा जारी विज्ञप्तीमा भ्रम सृजना गर्न कलाकारहरू तथा प्रविधिको दुरूपयोग भएको र पार्टी नेतृत्व तथा नीतिमाथि आक्रमण गरिएको प्रति ध्यानाकर्षण भएको जनाएको छ. यस्तै पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गरी गरिएका गाली गलौज, अमर्यादित र असभ्य शब्दहरूको प्रयोग, व्यक्तिगत मर्यादा र स्वतन्त्रताको समेत उल्लंघन हुने गरी सामाजिक सञ्जालमा प्रसारण गरिएका सामग्रीप्रति विज्ञप्तीमा आपत्ति जनाइएको छ. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हाले नेपाली भाषा संस्कृतिको महत्व अतुलनीय रहेकाले कानूनमा स्थापित गर्ने शब्दमा समेत कला र संस्कृतिको मर्म झल्कनुपर्नेमा जोड़ दिनुभएको छ. राष्ट्रिय सभा अन्तर्गतको विधायन समितिको आज बसेको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमाथिको छलफलमा उहाँले समाजको कला संस्कृतिको यस्ता शब्दको महिमा जीवित राख्नुपर्ने धारणा राख्नुभयो. बैठकमा समितिका सदस्यहरूले समाजमा संस्कृतिको रूपमा रहेका केही गलत प्रथालाई भने संरक्षण गर्न नहुने, सांस्कृतिक सम्पदाको सूचीकरण गर्न र प्रभावकारी कार्यान्वयन गराउन बजेटको व्यवस्था हुनुपर्ने र विधेयकलाई छिटो भन्दा छिटो लागू गराउनु पर्ने धारणा राख्नुभयो। समितिका सभापति तुलसा कुमारी दाहालले विधेयकमाथि दफावार छलफल निरन्तर हुने बताउँदै सरकारवालासँग समेत आवश्यक राय सुझाव संकलन गर्ने कार्य भइरहेको बताउनुभयो। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि श्रीलंकाकी नवनियुक्त राजदूत रूआन्थी डेलपिटियाले आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ। सो अवसरमा उहाँहरूबीच द्विपक्षीय हितका विविध विषयहरूमा विचार आदान प्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूतलाई बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। गृहमन्त्री ओम प्रकाश अरियालसँग संयुक्त राष्ट्र संघीय लागू औषध तथा अपराध नियन्त्रण कार्यालय यूएनओडीसीको दक्षिण एसिया हेर्ने क्षेत्रीय प्रतिनिधि क्रिस्टियन होल्जले भेट गर्नुभएको छ। गृह मन्त्रालयमा भएको भेटमा मन्त्री अरियालले यूएनओडीसीले लागू औषध नियन्त्रण लगायत क्षेत्रमा नेपाललाई पुर्याउँदै आएको सहयोगको लागि धन्यवाद व्यक्त गर्नुहुँदै यूएनओडीसीसँगको सहकार्य अझै बढ़ाउँदै लैजान सकिने विश्वास व्यक्त गर्नुभयो। यस्तै यूएनओडीसी क्षेत्रीय प्रतिनिधि होल्जले नेपाल सरकारसँगको सहकार्यलाई निरन्तरता दिइने बताउनुभयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव प्रसाद चौलागाईले जीवन्त र सांस्कृतिक महत्व बोकेको काठमाडौँ उपत्यकाको लागि दिगो सुरक्षित र समावेशी यातायातको आवश्यकता रहेको बताउनु भएको छ। काठमाडौँ उपत्यका शहरी यातायात प्रणाली गुरूयोजना सम्बन्धी आज आयोजित कार्यक्रममा उहाँले काठमाडौँ अन्य नयाँ शहर जस्तो नभएकाले यहाँ एउटै ढाँचाको योजना लागू गर्न नसकिने उल्लेख गर्दै मन्त्री चौलागाईले सरकारको लक्ष्य सवारी केन्द्रित भन्दा मानव केन्द्रित शहर निर्माण गर्ने रहेको बताउनुभयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको टर्किस एयरलाइन्सको जहाजको दायाँ इन्जिनमा आगलागीको संकेत देखिएपछि भारतको कोलकातामा सुरक्षित अवतरण गरिएको छ। विमानस्थलको खोज तथा उद्धार समन्वय केन्द्रले आज जारी गरेको विज्ञप्ति अनुसार टर्कीको इस्तानबुलका लागि आज दिउँसो उडानभरि उचाइ लिने क्रममा दायाँ इन्जिनमा आगलागीको संकेत दिएको काठमाडौँ एप्रोच कन्ट्रोलमा रिपोर्ट गरेको थियो। केही समय डार्कमा होल्ड गरी कोलकाता डाइभर्ट गरिएको र जहाज सुरक्षित अवतरण गरेको केन्द्रले जनाएको छ। जहाजमा 225 यात्रु र चालक दलका 11 सदस्य गरी 236 सवार रहेको र सबै यात्रु तथा चालक दल सुरक्षित रहेको विमानस्थल कार्यालयले जनाएको छ। आज विश्व क्यान्सर दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रत्येक दिन 40 जना नेपालीको क्यान्सर रोगका कारण मृत्यु हुने गरेको छ। 10% पौष्टिक आहारको कमी, मदिरा सेवन र नियमित व्यायामको कमीले हुने क्यान्सर रोग बढ़ी देखिएको चिकित्सकहरूले बताएका छन्। कुल क्यान्सरको 5-10% यस्ता पुस्तैनी रूपमा आउने आनुवंशिक क्यान्सर पर्ने गरेको चिकित्सकहरूले बताएका छन्। काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका शिक्षक कर्मचारी र विद्यार्थीको दैनिक हाजिरीका लागि एकीकृत हाजिरी प्रणाली विकास गरेको छ। शिक्षा विभाग र सूचना प्रविधि विभागले आफ्नै प्रणाली विकास गरेर सामुदायिक विद्यालयलाई एकीकृत प्रणालीमा जोडेका हुन्। विद्यार्थीहरूको तथ्याङ्क प्रविष्ट गराउने र फेस रिडिङ प्रक्रिया चलिरहेको शिक्षा विभागका निमित्त प्रमुख केशव प्रसाद गेवालीले जानकारी दिनुभयो। झापाको दमकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा परि मोटरसाइकलमा सवार इलाम चुलाचुली 4 बस्ने 22 वर्षीय प्रवेश राई र सोही ठाउँका 19 वर्षीय जनम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सामानमा अमेरिकी आयात शुल्क घटाउने सम्झौताको स्वागत गर्नुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार भारतमा रूसी तेल खरिद घटाउने वा रोक्ने शर्तमा आयात शुल्क घटाउने घोषणा गर्नुभएको हो। घोषणा अनुसार भारतले अमेरिकी सामानमा आयात कर शून्यमा झार्ने र 5 खर्ब अमेरिकी डलर मूल्यको उत्पादन किन्न शुरू गर्ने व्यवस्था हुनेछ। अमेरिकी दूतावासका प्रवक्ताले भारतमा अन्तिम आयात शुल्क 18% हुने पुष्टि गर्नुभएको छ। यसले भारतीय निर्यातलाई 50%सम्मको संयुक्त करको प्रभावबाट राहत दिने अपेक्षा गरिएको छ। विपक्षी राजनैतिक दलहरूले सम्झौतामा कृषि र दुग्धजन्य पदार्थमा संवेदनशील क्षेत्रको सुरक्षा सुनिश्चितता हुनुपर्ने भन्दै तल्लो सदनको कार्यवाही रोकेका छन्। ग्रीसमा तटरक्षक जहाज र आप्रवासी बोकेको डुंगा एजियन सागरमा ठोकिँदा 15 जनाको मृत्यु भएको छ। टर्की नजिकैको चिसोमा टापुमा नेभिगेशन लाइटहरू बिना र विदेशी यात्रुहरू बोकेको उच्च गतिको डुंगाको पाइलटले तटरक्षकको दृश्य र श्रव्य संकेतहरू प्राप्तिमा समस्या भएपछि दुर्घटना भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
लुम्बिनी प्रदेशमा औद्योगिक विकास, रोजगारी सृजना र अन्तर्राष्ट्रिय व्यापार प्रवर्धन गर्ने उद्देश्यसहित चिनिया कम्पनी सिंह जिङसेन इन्भेस्टमेन्ट होल्डिङ कम्पनी लिमिटेडले लुम्बिनी प्रदेश सरकारसँग विकास सहकारी प्रस्ताव अघि सारेको छ। कम्पनीले प्रदेश सरकारसँग रणनीतिक साझेदारी स्थापना गर्न चाहेको औपचारिक जानकारी दिँदै समझदारी पत्रमा हस्ताक्षरका लागि प्रस्ताव समेत गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत स्टेवार्ड चेङले लुम्बिनी प्रदेश सरकारलाई सम्बोधन गर्दै पठाएको पत्र मार्फत औद्योगिक विकास, नेपाली उत्पादनको ब्रान्डिङ र चीन निर्यात प्रवर्धनका विषयमा सहकारी गर्ने इच्छुक रहेको उल्लेख गरिएको छ। पत्र अनुसार सिनजेङ हाइनान इन्भेस्टमेन्ट होल्डिङ कम्पनी लिमिटेडको प्रतिनिधि मण्डलले लुम्बिनी प्रदेशको भ्रमण गर्ने योजना अनुसार प्रस्तावित समझदारी पत्रमा तीन प्रमुख क्षेत्रहरूलाई सहकारीको आधार बनाइएको छ। पहिलो, औद्योगिक विकास अन्तर्गत लुम्बिनी प्रदेशभित्र 50 उत्पादनमूलक उद्योग तथा कारखाना स्थापना गर्ने प्रस्ताव रहेको छ। दोस्रोमा, नेपाली उत्पादनको विकास, उत्पादन तथा ब्रान्डिङमा सहकारी गर्ने प्रस्ताव गरिएको छ। त्यसै गरी तेस्रोमा, उच्च गुणस्तरका नेपाली उत्पादनलाई व्यावसायिक रूपमा विकास गर्दै मूल्य वृद्धि गर्ने र लुम्बिनी प्रदेशलाई राष्ट्रिय ब्रान्डिङ गरिएको उत्पादनको केन्द्रका रूपमा स्थापित गर्ने प्रस्ताव गरिएको छ। बुधबार नेपाली बजारमा सुनको मूल्य उच्च रकमले बढ़ेको छ। तीन दिनमा 52,700 रूपियाँले घटेर मंगलबार थोरै बढ़ेको सुनको मूल्य बुधबार भने उच्च रकमले बढ़ेको हो। सुनको मूल्य बुधबार तोलामा 14,400 रूपियाँले बढ़ेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मूल्य बढ़ेर बुधबार सुन तोलामा 3,04,700 रूपियाँमा कारोबार भएको छ। मंगलबार तोलामा 3,700 रूपियाँले बढ़ेर सुनको मूल्य 2,90,300 रूपियाँमा कारोबार भएको थियो। तनहुँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट 45.5 करोड़ आमदानी गरेका छन्। गत वर्ष 42 करोड़ बराबरको सुन्तला बिक्री गरेका जिल्लाका किसानले यस वर्ष 3.5 करोड़ बढ़ीको सुन्तला उत्पादन गरेका छन्। तनहुँ जिल्लामा 1,670 हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकोमा 977 हेक्टरबाट हाल सुन्तला उत्पादन भएको कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत एवं सूचना अधिकारी किरण परियारले जानकारी दिनुभयो। पर्वत जिल्लाको फलेवास नगरपालिकामा तोरी र गहुँको उत्पादन प्रारम्भ भएको छ। फलेवास नगरपालिका 6 को 24 कुरिया र 7 कुरिया फाँटमा 8 प्रजातिका गहुँ र लुम्ले 1 नामको तोरीको बिउको उत्पादन थालिएको हो। स्थानीय शक्ति कृषि फर्मको मूल संयोजनमा 15 जना किसानको सहभागितामा बिउ उत्पादन भइरहेको स्थानीय अगुवा किसान रमेश चापागाईले जानकारी दिनुभयो। 7 कुरिया र 24 कुरिया फाँटमा 200 रोपनीमा लुम्ले 1 तोरीको मूल बिउको खेती भइरहेको छ। स्थानीय कृषि उत्पादनको प्रवर्धन र बजारीकरण मार्फत किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले भोजपुर जिल्लाको टेम्के मयुङ गाउँपालिका 7 कोटमा 2 दिने कृषि प्रदर्शनी आयोजना गरिएको छ। कृषि उपजलाई एउटै स्थानमा प्रदर्शनी मार्फत सार्वजनिक गर्दै व्यावसायिक कृषि कर्मतर्फ आकर्षित गर्न प्रदर्शनीको आयोजना गरिएको हो। प्रदर्शनी मार्फत वडाभित्र उत्पादन हुने कृषि उपजको जानकारी दिने, स्थानीय उत्पादनको बजार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार।
साप U19 महिला च्याम्पियनशीपमा नेपालको यात्रा पहिलो चरणमै सीमित भएको छ। बुधबार पोखरा रंगशालामा सम्पन्न लीग चरणको अन्तिम खेलमा फराकिलो जितको विकल्प नरहेको बंगलादेश विरूद्धको खेलमा 4-0 गोलको हार बिहोरीसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। पहिलो खेलमा भूटानमाथि 8-0 गोलको फराकिलो जित हासिल गरेसँगै भारतले फाइनलमा एक पाइला अगाडि सारिसकेको थियो। तर बंगलादेशलाई 8 गोलको अन्तरले हराएर नेपालसँग फाइनल पुग्ने गणितीय सम्भावना थियो, तर त्यसमा नेपाली टोली सफल हुन सकेन। बंगलादेशको यो लगातार तेस्रो जित हो, नेपालको यो दोस्रो हार हो। यसअघि पहिलो खेलमा नेपालले भारतसँग 1-0 गोलको झिनो हार बिहोरेको थियो। नेपालको हारसँगै भारतले फाइनलमा स्थान बनाएको छ। भारतले 3 खेलबाट 6 अङ्क जोड्यो। फाइनल खेल शनिबार दिउँसो 2 बजे हुनेछ। काँक्री बिहार क्लबले राष्ट्रिय लीगमा चितलाङ फुटबल क्लबसँग बराबरी खेलेको छ। चाद्दो बाटो स्थित एन्फा मैदानमा बुधबार सम्पन्न खेलमा काँक्री बिहारलाई 2-2 गोलको बराबरीमा रोक्दै चितलाङले अङ्क बाँडेको हो। यो बराबरीसँगै काँक्री बिहारले लीगको अङ्क तालिकामा खाता खोलेको छ। लीगमा 5 खेल खेलेको काँक्री बिहारले 1 अङ्क जोडेको छ। त्यस्तै 1 खेल बढ़ी खेलेको चितलाङको 6 अङ्क छ। एक्सट्रिम इनर्जी ड्रिम्स र नेपाल क्रिकेट संघ क्यानबिसको साझेदारी अन्तर्गत एक्सट्रिम इनर्जी ड्रिम्सको लोगो अंकित नेपाल राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ। क्यान र एक्सट्रिम इनर्जी ड्रिम्स बीच जर्सी प्रतियोगिता सम्बन्धी 2 वर्षीय सम्झौता माघ 2 गते शुक्रबार सम्पन्न भएको थियो। सोही सम्झौता अनुसार तयार गरिएको नयाँ जर्सी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेहता र क्यानका सचिव पारस खड्काले बुधबार संयुक्त रूपमा सार्वजनिक गर्नुभयो। आगामी शुक्रबारदेखि काठमाडौँ महानगरपालिका अन्तर्गत ओडाव्यापी वीर गरेशमान स्मृति रनिङ सिल्ड खुला त्याकान्दो प्रतियोगिता हुने भएको छ। काठमाडौँ महानगरपालिका वार्ड नम्बर 22 को आयोजना र संकटा क्लब सह आयोजनामा आगामी माघ 23 र 24 गते संकटाको टेभाल परिसरमा हुने भएको हो।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सू रहनेछ। कोशी बागमती र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। साथै कोशी र गण्डकी प्रदेशको उच्च पहाड़ी तथा हिमाली भूभागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 24.3 डिग्री सेल्सियस, न्यूनतम 9.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 19.3 डिग्री सेल्सियस, न्यूनतम 6 डिग्री सेल्सियस। पोखराको अधिकतम 22.4 डिग्री सेल्सियस, न्यूनतम 7.9 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 23.7 डिग्री सेल्सियस, न्यूनतम 7.5 डिग्री सेल्सियस र दिपायलको अधिकतम 25 डिग्री सेल्सियस, न्यूनतम 5.7 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। स्वास्थ्य बीमा लक्षित वर्गका सेवाग्राहीलाई अपेक्षित सुविधा सुनिश्चित गर्न र स्रोत व्यवस्थापनका लागि सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। जापानको 4 दिने औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता। निर्वाचनलाई असर पार्न सक्ने भ्रामक सूचनाको नियन्त्रणका लागि आयोगले काम गरिरहेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीद्वारा जानकारी। र अमेरिकाले भारतीय सामानमा आयात शुल्क घटाउने सम्झौताको भारतद्वारा स्वागत। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।